नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी गएको सातादेखि भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन सुनिरहेका छौं। चित्रलेखाको नेपाली अनुवाद तारिणी प्रसाद कोइरालाले गर्नुभएको हो। गएको साता हामीले पहिलो श्रृङ्खला वाचन सुनेका छौं। यसको दोस्रो श्रृङ्खलामा के हुन्छ सुनौ। चित्रलेखाको दोस्रो श्रृङ्खला पृष्ठ 23 श्वेताङ्कले आफ्नो टाउको निभ्राइदिए। चित्रलेखाले भनिन्, तिमी ब्रह्मचारी हौ र तिम्रा गुरुले तिमीलाई मदिरा पान गर्न निषेध गरेका होलान्, यसको कारण म बुझ्न चाहन्छु। श्वेताङ्कले सुस्तरी उत्तर दिए, देवी, संयम जीवनको एक आवश्यक अङ्ग हो। मदिरा र संयममा विरोध छ, अनि संयमको लक्ष्य के हो भने सुख र शान्ति। चित्रलेखाले मदिराको पात्रलाई आफ्नो ओठमा छुवाउँदै भनिन्, र जीवनको लक्ष्य के हो। चित्रलेखाको आँखा माधवताले अलि रातो हुँदै जाँदै थियो। श्वेताङ्कले चित्रलेखाको स्वरमा एक किसिमको सङ्गीतको अनुभव गरे र उनको बोलचालमा कविताको। उनले उत्तर दिए, जीवनको लक्ष्य सुख र शान्ति, यहीँनिर तिमी भूल गर्दैछौ नवयुवक। चित्रलेखा अलि सम्हालेर बसिन्, सुख तृप्ति हो र शान्ति अकर्मण्यता, तर जीवन अविकल कर्म हो, कहिले नमेटिने प्यास। जीवन हलचल हो, परिवर्तन हो, अनि हलचल र परिवर्तनमा सुख र शान्तिको कुनै स्थान छैन। यति भनेर उनले मदिराको पात्र श्वेताङ्कको ओठमा छुवाइदिन्। श्वेताङ्कले एकपल्ट त मदिराको पात्रलाई पन्छाइदिन्छु भन्ने सोचे, तर चित्रलेखाका मुस्कुराइरहेका आँखामा अनौठो जादू थियो। न उनले चित्रलेखालाई रोक्न सके, न आफूलाई नै। उनको गलाबाट मदिरा तल झर्यो। यस बेला बिजगुप्तले पछाडिबाट हाँस्दै भने, ब्रह्मचारी, आज तिमीलाई नर्तकीले दीक्षा दिएकी छन्, यस उपलक्ष्यमा चित्रलेखालाई म बधाई दिन्छु। मोह निद्राबाट श्वेताङ्क एक्कासी झस्के। बिजगुप्तको हाँसोले उनको आफ्नो भूलको अनुभव गरे। उनले चित्रलेखातिर हेरेर अनि फेरि बिजगुप्ततिर, त्यसपछि उनले टाउको निहुराए। बिजगुप्त हाँस्दै लुगा फेर्न गए। बिजगुप्त गएपछि श्वेताङ्कले चित्रलेखालाई भने, देवी, आज तिमीले मेरो साधना चकनाचुर गरिदियौ। किन तिमी मेरो जीवनमा अन्यलको आँधी बनेर एक्कासी किन आयौ। यति भन्दा भन्दै श्वेताङ्कले चित्रलेखाको हात जोरसँग समाते। चित्रलेखाले हाँस्दै उत्तर दिइन्, श्वेताङ्क, तिमी भूल गर्दैछौ। जसलाई तिमी साधना भनी भन्छौ त्यो हो आत्माको आनन्द। मैले तिमीलाई यति मात्रै देखाएकी छु कि मादकता जीवनको प्रधान अङ्ग हो। अब रह्यो तिम्रो हृदयको ज्वाला उत्पन्न गर्ने प्रश्न, मैले त तिमीलाई केवल वास्तविक महत्त्व पो देखाएकी छु। चित्रलेखा एक्कासी गम्भीर भइन्। उनले श्वेताङ्कको हात झट्काका साथ छुटाइन्। श्वेताङ्क, यो राम्ररी बुझिराख कि तिम्रो जीवनमा म कदापि आउन सक्दिनँ, असम्भव छ। सब हुँदाहुँदै पनि मलाई आफ्नो मनोवृत्ति थाहा छ। यस संसारमा म केवल एउटा मानिसलाई प्रेम गर्छु र त्यो हो बिजगुप्त। म तिम्रो जीवनमा आउन सक्दछु भन्ने कुराको कहिल्यै कल्पना समेत नगर्नु। अब तिमी गए हुन्छ। श्वेताङ्कको अनुहार पहेँलो भयो। उनले एउटी नर्तकीसँग हार खाए, ज्ञानमा, कर्तव्यमा र व्यक्तित्वमा। उनले भने, जो आज्ञा देवी, रेती भनेर त्यो अपमानित तथा पराजित ब्रह्मचारी ढोकातिर अगाडि बढ्यो। चित्रलेखाले केही सोचिन् र केही बुझिन्। ढोका बाहिर गइसकेका श्वेताङ्कलाई उनले बोलाइन्, श्वेताङ्क, पख, तिमीसँग कुरा गर्न बाँकी नै छ, यहाँ आऊ। श्वेताङ्क रोकिए, तर उनी फर्किएनन्। उनले उत्तर दिए, देवी, के अझै अपमान गर्न बाँकी नै छ? के आफ्नो आत्माको निर्बलताको यति नै पुरस्कार यथेष्ट भएन? तिमी मेरी स्वामिनी हौ र यसका साथै मेरो जीवन कि होइन, क्षमा गर, तिमी केवल मेरी स्वामिनी मात्र हो, त्यसकारण तिम्रो आज्ञा मलाई शिरोधार्य छ। के भन्नु छ देवी? त्यसबेला श्वेताङ्कको गहमा आँसु भरिएको थियो। चित्रलेखाको हृदयमा श्वेताङ्क बालक श्वेताङ्कको कुराले आघात पर्यो। उनले भनिन्, श्वेताङ्क, मैले भूल गरेकी थिएँ, मैले तिमीसँग नराम्रो व्यवहार गरेँ, म यसका निम्ति तिमीसँग क्षमा माग्दछु। तिमीलाई म माया गर्छु, तिमी मेरो भाइ जत्तिकै छौ र तिम्रो दुःखले मलाई दुःखी पार्दछ। मैले अज्ञानमा सायद तिम्रो अपमान पनि गरेँ, यसका निम्ति म तिमीसँग क्षमा माग्दछु। चित्रलेखाको क्षमा प्रार्थनाले श्वेताङ्कको दुःख र क्षोभ मेटियो। उनको हृदयको वेदना हिउँ झैँ पग्लियो। उनले चित्रलेखामा एक देवीको मूर्ति देखे, एक किसिमको प्रकाश देखे। उनको दृष्टिमा अब चित्रलेखा एउटी नर्तकी ठहरिनन्। उनलाई यस्तो लाग्यो कि चित्रलेखासँग उनको पारलौकिक सम्बन्ध छ। उनले भने, देवी, क्षमा माग्नु पनि कुनै आवश्यकता छैन। मैले भूल गरेको थिएँ र यस भूलको मैले दण्ड पनि पाउनुपर्ने हो। तर देवी, तिमीले मलाई दण्ड दिनुपर्नेमा झन् मेरा उप कृपा गर्यो। तिमीले मलाई डुब्न लाग्दा बचाएर मेरो उप कत्रो अनुग्रह गर्यो त्यो म भन्न सक्दिनँ। मलाई क्षमा गर देवी। यति भनेर श्वेताङ्क बाहिर निस्किए र चित्रलेखा चाहिँ मूर्ति जस्तै निश्चल उभिरहन्। एक अबोध बालकलाई नथाहा पाएर नै उनले आफ्नो यौवनको मादकताको शिकार बनाइन्। यसमा उनी साह्रै दुःखी थिइन्। श्वेताङ्क सोझै बीजगुप्त कहाँ गए। त्यहाँ पुग्न साथ उनी बीजगुप्तको पाउमा घोप्टिए। उनले यति मात्र भने, स्वामी मलाई दण्ड दिनुहोस्। बीजगुप्त श्वेताङ्कको व्यवहार देखेर आश्चर्यमा परे। उनले श्वेताङ्कलाई उठाएर सोधे, किन श्वेताङ्क, के भयो? श्वेताङ्कले कापेको स्वरले भने, स्वामी, मैले तपाईँसँग विश्वासघात गर्ने अपराध गरेको छु। मैले ती स्त्रीसँग प्रेम गर्ने अपराध गरेँ जो तपाईँसँग प्रेम गर्दछिन् र जसलाई तपाईँ प्रेम गर्नुहुन्छ। र त्यति मात्रै होइन, ती स्त्री मेरी स्वामिनी पनि हुन्। बीजगुप्तले सबै कुरा बुझे। मनमनै उनी मुस्कुराए। श्वेताङ्क, तिमीले कसरी थाहा पायो कि त्यो स्त्री पनि मसँग प्रेम गर्छ भनेर? उनले मलाई स्वयं यो कुरा बताइन्। श्वेताङ्कका उपर मदिराको प्रभाव परिसकेको थियो। उनले आफ्नो शरीरमा एक प्रकारको स्फूर्तिको अनुभव गरे। आज मैले उनको हातबाट मदिरा पिएर आफ्नो संयमलाई तोडेँ। यसकारण मैले पिएँ कि जुन स्त्रीलाई म प्रेम गर्दछु त्यसको हातले दिएको मदिरालाई मैले अस्वीकार गर्न सकिनँ। बनावटी गम्भीरता देखाउँदै बीजगुप्तले भने, श्वेताङ्क, यदि त्यो स्त्रीले तिमीसँग ऊ मसँग प्रेम गर्दछ भनी भनेर नभनेर तिमीसँग आत्मसमर्पण गर्न तयार भए कि तिमी गर्ने थियौ? केही बेरसम्म सोचेर श्वेताङ्कले भने, सायद म मेरी स्वामीसँग क्षमा याचना पनि गर्ने थिइनँ क्यार, र स्वामीका साथ विश्वासघात गरेर एक महान अपराध गर्ने थिएँ। बीजगुप्तले श्वेताङ्कको पिठ्यूमा हातले सुमसुमाउँदै भने, श्वेताङ्क, मसँग क्षमा माग्ने कुनै आवश्यकता छैन। तिमीले जे गर्यौ तिम्रो परिस्थितिमा परेको अर्को मानिसले पनि त्यही नै गर्ने थियो। तिमीले जे गर्यो उचित नै गर्यो र जे गरेको भए पनि उचित नै गर्ने थियौ। त्यसो गरेर तिमी दोषी ठहरिन्थ्यौ, दोषी ठहरिन्थ्यौ परिस्थिति। म तिमीसँग प्रसन्न छु। तिमीले अपराध गर्यौ, तर तिमीले जसका प्रति अपराध गरेका थियौ उसलाई आफ्नो अपराध बताइदिएर तिमीले आफ्नो अपराधलाई धोयौ। तिमीले मसँग साँचो भन्यौ, तिम्रा निम्ति उचित पनि त्यही थियो। अब रह्यो मसँग विश्वासघात गर्ने कुरा। यो बुझ्नलाई पनि तिमीले भूल नै गर्यौ। तिमीले भर्खरै संसारमा प्रवेश गरेका छौ। तिमी सांसारिक अनुभवबाट अनभिज्ञ छौ। नजाने अझ कति पटक तिमीलाई अनुभवको कसीमा चढ्नु छ। त्यसपखत तिमीले कर्तव्य अकर्तव्यको विचार राख्नुपर्दछ। प्रबल रूप धारण गरेर तिमीलाई दुःख दिनेछ र तिमीले त्यसको दमन गर्नुपर्नेछ। त्यसै बेला तिम्रो आत्मशक्तिको परीक्षा हुनेछ। विजय र पराजयको क्षेत्र संसार हो, निर्जन होइन। श्वेताङ्क रोइरहेका थिए। उनले उत्तर दिए, स्वामी, यी सबै कुरा गर्छु, तर अहिले मेरो यस अपराधको दण्ड त पाउनै पर्छ। बीजगुप्तले श्वेताङ्कको टाउकोमा हात राखेर भने, किन रुन लाग्यौ? यस अपराधको दण्ड खोज्छौ? तर अपराध तिमीले गरेका छैनौ, अनि दण्ड के को? अपराध कर्मद्वारा हुन्छ, विचारले हुँदैन। विचार कर्मको साधन मात्र हो। तैपनि तिमी दण्ड नै चाहन्छौ भने म तिमीलाई सबभन्दा कडा दण्ड दिन्छु। यो दण्ड हुनेछ कि तिमीले रोज रोजै चित्रलेखालाई उनको घरमा पुर्याउने गरे जस्तो, भविष्यमा पनि तिमीले रोज रोजै उनलाई उनको घरसम्म पुर्याउनु पर्नेछ। विशाल देवले कुमारगिरीमा एक महान आत्मा पाए। कुमारगिरीको ज्ञान र तेजका अगाडि उनी नतमस्तक भए। कुमारगिरी तर्क अकाट्य थिए। विशाल देवका सबै भ्रमलाई त्यसले तुरन्त निवारण गरिदिन्थ्यो। कुमारगिरीले विशाल देवलाई योगको अभ्यास गराउन कुरु सुरु गराए। कुमारगिरीले योग्य शिष्य भेट्टाएर विशाल देवले योग्य गुरु। त्यस दिन कुमारगिरी विशाल देवलाई उपासनाको महत्व सम्झाउँदै थिए। त्यस बेला सूर्यास्त भइसकेको थियो। एक क्लासमा कुमारगिरीको कुटीको दियो टिमटिमाउँदै थियो। अचानक ढोकामा पद ध्वनि सुनियो र यसका साथै कसैले बोल्यो, बाटो बिराएका बटुवा रातभरका लागि बास खोज्दैछन्। कुमारगिरीले उत्तर दिए, उनलाई स्वागत छ। मेरो कुटी प्रत्येक बाटो बिराएकालाई खुल्ला छ। आफ्नो उत्तर सुनेर कुमार गिरी स्वयं हाँसे। त्यसै बेला एउटी स्त्रीका साथ एउटा पुरुषले कुटीमा प्रवेश गर्यो। स्त्रीलाई देखेर योगी कुमार गिरी झस्किए। उनले पुरुषलाई भने, अतिथि, तिमीले मलाई पहिले नै यो किन बताएनौ कि तिमीसँग एउटी स्त्री पनि छन्? तिमीले यो थाहा पाउनु पर्थ्यो कि यो कुटी त्यस योगीको हो जसले संसार छाडिसकेको छ। पुरुषले उत्तर दिए, भगवान् मलाई यति थाहा छ कि योगीको कुटी हो, तर मलाई यो चाहिँ थाहा थिएन कि एउटा इन्द्रियजित योगी केवल एक रातका निमित्त एक स्त्रीलाई, त्यो पनि पुरुषका साथ रहेको एक स्त्रीलाई आश्रय दिनमा सङ्कोच मान्नेछ। यो उत्तर सुनेर कुमार गिरी निस्तेज भए। त्यस बेलासम्म स्त्री आसनमा बसिसकेकी थिइन् र दियोको दमिलो प्रकाशतिर उनको अनुहार फर्केको थियो। कुमार गिरीले भने, अतिथि, मैले यस कोटीमा स्त्रीलाई आश्रय दिन यसकारणले सङ्कोच मानेको थिएँ कि स्त्री अन्धकार हो, मोह हो, माया हो, वासना हो। ज्ञानको अलोकमय संसारमा स्त्रीको कुनै स्थान छैन। तैपनि तिमीहरू दुवै मेरा अतिथि हौ, त्यसकारण तिमी दुवैको आतिथ्य सत्कार गर्नु मेरो कर्तव्य हो। स्त्री यति बेरसम्म यो वार्तालापलाई आश्चर्य र कौतूहलले सुनिरहेकी थिइन्। कुमार गिरीको वाक्य समाप्त भएपछि उनका अगाडि आफ्नो मस्तक नुहाएर उनले भनिन्, प्रकाशमा लोभिएका पुतलीलाई अन्धकार नमस्कार गर्दैछ हजुर। वाक्य तीर चाहिँ तीखो र घातक थियो, स्वर चाहिँ सङ्गीत चाहिँ कोमल, सौन्दर्यमा कविता थियो, वासनाको मादकता, अहंकार। यस असाधारण स्त्रीको असाधारण अभिवादन सुनेर कुमार गिरी झस्किए। उनले त्यस स्त्रीलाई गौरले हेरे। स्त्रीलाई देखेर उनी स्तम्भित भए। आफ्नो जीवनमा उनले यति राम्री स्वास्नी मानिसलाई देखेका थिएनन्। स्त्रीका ती वाक्यको उत्तर दिनु उनले उचित ठानेनन्। पुरुषलाई उनले सोधे, आफ्ना अतिथिहरूको परिचय पाउने अधिकार के मलाई प्राप्त छ? पुरुषले उत्तर दिए, भगवान्, यो दासको नाम बीजगुप्त हो र पाटलिपुत्रको एक सामन्त हो र उनी पाटलिपुत्रकी सर्वसुन्दरी नर्तकी चित्रलेखा हुन्। बीजगुप्त र चित्रलेखा। अनि भने, कुमार गिरी चित्रलेखातिर फर्किए। नर्तकी चित्रलेखा, तिम्रो कविताको कर्कशतामा उन्मादको पहिरन्छ, तिम्रो बीसलाई तिम्रो सौन्दर्यले लुकाएको छ। तिमी मेरी अतिथि हौ र तिमीले मलाई नमस्कार गर्यौ, आशीर्वाद दिनु मेरो धर्म हो, भगवान्ले तिमीलाई सुमति दिउन्। चित्रलेखा हाँसिन्। उनको मधुर हास्यमा मनलाई क्षुब्ध गर्ने पराग थियो। योगी, सुमतिका अर्थमा भिन्नता छ। अनुरागको सुख विरागको सुख हो। प्रत्येक व्यक्ति आफ्नो सिद्धान्त निर्धारित गर्दछ र त्यसमा विश्वास पनि राख्दछ। प्रत्येक व्यक्ति आफूलाई ठिक बाटोमा छु भन्न ठान्दछ र उसको मत अनुसार भिन्दै सिद्धान्तमा विश्वास गर्ने मानिस गलत बाटोमा छ भन्दछ। अनुरागकी दासी नर्तकीले विरागका स्वामी योगीको सामना गरिन्। क्रान्ति र शान्तिको सङ्घर्ष थियो, जीवन र मुक्तिमा होड लागेको थियो। कुमार गिरीले अविचलित भावले उत्तर दिए, तर सत्य एउटा मात्र छ, वास्तविकताको ज्ञान। त्यही बाटो ठिक हो जसमा शान्ति र सुख पाउन सकियोस्। कुमार गिरीको स्वर गम्भीर थियो। त्यो नवयुवक योगीको सुन्दर वेशलाई तपस्याको तेजले आलोकित गर्दै थियो। कुमार गिरीका ठूल्ठूला आँखामा शान्तिको ज्योति थियो। योगीका आँखा एकछिनका निम्ति नर्तकीका आँखासँग जुझ्न गए। तपस्याका अगाडि बास्ना काँप्यो। चित्रलेखाले अनुभव गरिन् कि उनी जुन योगीका अगाडि बसेकी छन् त्यो एक साँच्चै नै उच्च कोटीका योगी हुन्। तैपनि साहस बटुलेर उनले भनिन्, शान्ति र सुख, शान्ति अकर्मण्यताको दोस्रो नाम हो र रह्यो अब सुख, यसका परिभाषा अनेक छन्। योगी कुमार गिरी नर्तकी चित्रलेखाको मुखबाट निस्केका दर्शन शास्त्रको विकृत सिद्धान्तलाई तर्कयुक्त पाएर स्तब्ध भए। जुन स्त्रीसँग उनी कुरा गर्दै थिए तिनी केवल सुन्दरी मात्र थिएनन्, कि विदुषी पनि थिइन्। उनमा विचार शक्ति थियो र प्रतिभा पनि। प्रतिभाको मुकाबिला प्रतिभाले नै गर्न सक्दछ र ज्ञानको क्षेत्रमा प्रतिभा तथा मौलिकताको सर्वोच्च स्थान छ। कुमार गिरी केही बेरसम्म चुप लागे अनि उनले सुस्तरी दृढताका साथ भने, ठिक भन्दछौ, शान्ति अकर्मण्यताको दोस्रो नाम हो र अकर्मण्यता नै मुक्ति हो। जसलाई सारा संसार अकर्मण्यता भनी भन्दछ वास्तवमा त्यो अकर्मण्यता नै मुक्ति हो। जसलाई सारा संसार अकर्मण्यता भन्दछ त्यो अकर्मण्यता होइन, किनकि त्यस स्थितिमा मस्तिष्कले काम गर्न थाल्दछ। अकर्मण्यताको अर्थ हो जुन शून्यबाट उत्पन्न भएका छौ त्यसैमा मिसिनु र त्यही शून्य जीवनको निर्धारित लक्ष्य हो। र अहिले तिमीले सुखको परिभाषाको चर्चा गरेकी थियौ, त्यसलाई पनि म ठिक सम्झिन्छु। तर सुख भनेको एउटै मात्र छ, यसमा भेद हुँदैन। त्यो सुख के हो भन्ने कुरा थाहा पायो भने मनुष्य साधारण परिस्थितिबाट कता हो कता माथि उक्लिन्छ। चित्रलेखाले कुमार गिरीको कुरामा सार पाइन्। उनलाई लाग्न थाल्यो कि उनी त्यो नवयुवक योगीतर्फ स्वयं नै आफ्नो इच्छा नहुँदा पनि आकर्षित हुँदै गएकी छिन्। उनले एकपटक साहस गरिन्, शून्य योगी, तिम्रो त्यो शून्यलाई विश्वास नै कसले गर्छ र? जे जति अगाडि छ त्यही सत्य हो र त्यही नित्य हो। शून्य कल्पनाको वस्तु हो। शून्यको महत्त्वको दुहाई दिने योगी, के तिमी आफ्नो र मेरो ममत्वमा भेद पाउँछौ? यदि पाउँछौ भने तिमीलाई शून्यमाथि विश्वास छैन, यदि पाउन्न भने तिम्रो ज्ञान र अन्धकार, सुख र दुःख, स्त्री र पुरुष तथा पाप र पुण्यको भेदभाव मिथ्या हो। मनुष्यलाई जन्माउँदा ईश्वरले उसको कार्यक्षेत्र निर्धारित गरिदिएको छ। उसले मनुष्यलाई यसकारणले जन्म दिएको हो कि संसारमा आएर कर्म गरोस्। उसका अगाडि आउने सांसारिक बाधालाई देखेर भाग्न होइन, र सुख तृप्तिको दोस्रो नाम हो। सुख तृप्ति तब मात्र पाइन्छ जब इच्छा उत्पन्न हुन्छ, वासना उत्पन्न हुन्छ। योगी गम्भीर थिए र नर्तकी मुस्कुराउँदै थिइन्। बीजगुप्त आफ्नो शिष्य अथवा आफ्नो जीवनसङ्गिनी चित्रलेखाको मुखबाट आफ्नो सिद्धान्तलाई तर्कसङ्गत सुनेर मनै मन चित्रलेखासँग मुग्ध थिए र विशाल देव चाहिँ नर्तकीको ज्ञानले चकित। दुवैजना कुमारगिरीको उत्तरको प्रतीक्षामा थिए। कुमारगिरी केही बेरसम्म चुपचाप बसिरहे अनि गम्भीरतापूर्वक उनले भने, ईश्वर ईश्वर र मनुष्यमा कुनै भेद छैन। भेद त केवल बाहिरी आवरण हो, सांसारिक हो। माया र ब्रह्मको संयोगलाई नै ममत्व भन्छन् र माया वास्तवमा ब्रह्मको अंश हो, तापनि बाह्य दृष्टिले त्यसबाट पृथक छ। जबसम्म ब्रह्म मायामा लिप्त रहन्छ तबसम्म ऊ संसारको जालमा फँसेकै रहन्छ। मायालाई छोडेपछि अनि ऊ स्वयं हुन्छ। तिमी र म वास्तवमा यसमा कुनै भेद छैन, किनकि तिमी पनि ब्रह्मकी अंश हौ र म पनि। तर केवल यति मात्र भेद छ कि तिमी माया मिश्रित ब्रह्म हौ र मैले चाहिँ मायालाई छाडिसकेको छु। म मायालाई यसकारणले जीवनबाट टाढै राख्न चाहन्छु कि कहीँ फेरि पछि फर्किनु नपरोस्। अनि सुख तृप्तिलाई भन्छन् भन्ने कुरामा पनि तिमीले भूल ठानेकी रहेछौ। यदि तृप्ति नै सन्तोषको एकमात्र साधन हुन सक्यो भने त्यो अवश्य सुख हो, तर कर्मजालमा अल्झिएर रहिरहँदा तृप्तिका साथ सन्तोष प्राप्त हुन सक्दैन। मायाको संयोगमा ब्रह्म स्वयं आफैलाई बिर्सिन्छ तथा कर्मजालमा अल्लारिन लाग्दछ। तर जुन बेला ऊ मायालाई छाडिदिन्छ र आफूलाई चिन्दछ, ऊ तृप्त हुन्छ, साथै उसलाई सन्तोष पनि हुन्छ। दुःखमय संसारलाई छाडिदिनुलाई नै सुख भन्दछन्। कुमारगिरी केही बेरसम्म अडिए अनि चित्रलेखालाई उत्तर दिने मौका नदिएर नै उनले भने, र नबिर्स नि, तर्कको अन्त्य छैन। सत्य अनुभवको वस्तु हो। अनुभव र विश्वासी दुई तथ्य नभई मनुष्यलाई ज्ञान प्राप्त गर्न असम्भव छ। यति भनेर कुमारगिरी उभिए। रात ज्यादा बितिसक्यो, अब विश्राम गर्नु असल होला। चित्रलेखालाई कुमारगिरीको यो उत्तरबाट सन्तोष भएन। यो कुरा कुमारगिरी पनि अनुभव गरिरहेका थिए, तर यसका साथै कुमारगिरीको व्यक्तित्वले चित्रलेखालाई उनका तर्फ आकर्षित गर्यो। योगीले नर्तकीमा ज्ञानको झलक पाए र नर्तकीले योगीमा सौन्दर्य, एउटा अनौठो सामञ्जस्य। दुवैजनाले आपसमा आकर्षणको अनुभव गरे, योगीले ज्ञानको र नर्तकीले सौन्दर्यको। तर बीजगुप्तले के देखे भन्ने कुरा स्वयं उनले नै बुझ्न सकेनन्। कुमारगिरी र चित्रलेखाको कुराकानीले उनको हृदयमा एक किसिमको अशान्ति उत्पन्न भयो। यो अशान्ति सिद्धान्तका सम्बन्धमा उब्जेको थिएन। त्यसो भए यो अशान्ति कुन किसिमको थियो भन्ने कुरा बुझ्न लाख प्रयत्न गरे पनि उनले थाहा पाउन सकेनन्। उनको हृदयले चित्रलेखाको हृदयमा कुमारगिरीका प्रति आकर्षणको छायाको एक क्षीण आवाज पाएको थियो, तर उनले त्यसलाई पत्याउन सकेनन्। कुमारगिरीले भने, मेरो शिष्य विशाल देव आज राति मेरो कुटीमा विश्राम गर्छन्। उनको कुटी खाली नै छ, अतिथिहरूले त्यहीँ विश्राम गरे हुन्छ। बीजगुप्त उठेर साथै चित्रलेखा पनि जान लाग्दा चित्रलेखाले भनिन्, योगी तपस्या जीवनको भूल हो। यदि यति चाहिँ म तपाईँलाई तोकेर भनिदिन्छु, तपस्याको वास्तविकता हो आत्माको अनन। अब श्रीचरणलाई नर्तकी चित्रलेखाको नमस्कार छ। यति भनेर उनी हाँस्दै बीजगुप्तका साथ कोटीबाट बाहिर निस्किन्। चित्रलेखा गएपछि कुमारगिरी हाँसे, ठिक भन्यो, आत्माको अननलाई नै तपस्या भन्दछन् र आत्मा ब्रह्म र मायाको संयोगलाई नै भन्दछन्। जुन बेला आत्मा मर्दछ मायाको विकार लोप हुन्छ अनि सच्चित आनन्द र ब्रह्म बाँकी रहन्छ। तर नर्तकी, यदि तिमीमा अनुभव हुँदो, यदि तिम्रो परिस्थिति बेग्लै हुँदो, त सायद तिमी पनि यो रहस्यलाई बुझ्न सक्ने थियौ। तिमीमा ज्ञान छ, तर त्यस ज्ञानको कोही पनि पथ प्रदर्शक छैन। मलाई तिम्रा उप सहानुभूति छ। विशालदेव बीजगुप्त र चित्रलेखालाई आफ्नो कोटीमा पुर्याएर गुरुको कोटीमा फर्किए। सुत्नुभन्दा पहिले बीजगुप्तले भने, चित्रलेखा। चित्रलेखाले उत्तर दिइन्, प्रियतम। बीजगुप्तले लामो सास फेरेर भने, हृदयमा एक किसिमको बोझा परे चाहिँ लाग्दछ। यस्तो लाग्दछ मानौ हामी दुवैजनाको जीवनमा दुःखको बादल रङ मङ्गिँदैछ। चित्रलेखा, कुमारगिरी योगी हुन् र सम्भव छ उनमा आकर्षण शक्ति पनि छ। चित्रलेखाको अनुहार एकछिनका निम्ति फुङ्ग उड्यो, तर उनले आफूलाई सम्हालेर उत्तर दिइन्, प्रियतम, कुमारगिरी योगी हुन् र त्यसकारण मूर्ख हुन्। उनको आत्मा मरिसकेको छ। चित्रलेखाले बिजगुप्तलाई र आफैलाई पनि धोका दिने प्रयत्न गरिन्। उनले सोधिन्, कुमारगिरी निर्जनका निवासी हुन् र हामी दुवै कर्मक्षेत्रका अभिनेता हौं। कुमारगिरीले वासनाको हनन गरिसकेका छन् र हामी दुवै वासनामा विश्वास गर्दछौं। कुमारगिरीको जीवनको लक्ष्य हो कल्पनाको शून्य र हामी दुवैको जीवनको लक्ष्य हो मस्तीको पागलपन। प्रियतम, संसारमा कुनै व्यक्ति पनि हामी दुईजनाको माझमा आउन सक्दैन। बिजगुप्तको अनुहार प्रसन्नताले चम्कियो। भगवान्ले यस्तै गरून्, उनले भने। चित्रलेखाले बिजगुप्तलाई धोका दिइन्, तर उनले आफूलाई पनि धोका दिन सकेनन्। उनले मनमा नै भनिन्, तर कुमारगिरी निश्चय नै सुन्दर छन्। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको उपन्यास भगवती चरण वर्माको उपन्यास चित्रलेखा हो। यसलाई तारिणी प्रसाद कोरेलाले नेपालीमा अनुवाद गर्नुभएको हो। चित्रलेखाको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन सुनिरहेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। यो उपन्यासको दोस्रो श्रृङ्खलाको बाँकी अंश वाचन अब सुनौ। महायज्ञको होमको दुवाले सुभाषित राजप्रासादको विशाल प्राङ्गणमा सम्राट चन्द्रगुप्त मौर्यका अतिथिहरू विराजमान थिए। रत्नजटित सुनको सिंहासनमा महाराज राज भएको थियो, पूर्वतिर फर्किनु भएको थियो। विशाल साम्राज्यका आमन्त्रित सामन्तगण महाराजको दाहिनेतर्फ क्रमानुसार यथायोग्य बसेका थिए र बायाँ पार्श्वमा चाहिँ राज्यका प्रधान कर्मचारीहरू, अगाडि कर्मकाण्डी ब्राह्मण तथा तपस्वीहरूको जमघट थियो। यो सभा परम्परागत रीतिअनुसार महायज्ञपछि दर्शनशास्त्रमा तर्क गर्नका निम्ति भेला भएको थियो। महाराज चन्द्रगुप्तले मुस्कुराएर आफ्ना प्रधानमन्त्री चाणक्यलाई हेरे। नीति निपूर्ण मन्त्रीवर, तपाईँका नीतिशास्त्रले अनेक स्थानमा धार्मिक सिद्धान्तको अवहेलना गर्दछ, यो विरोधको के कारण हो? के तपाईँ यो बताउने कृपा गर्नुहुन्छ कि नीतिशास्त्र धर्मको अन्तर्गत छ वा छैन? चाणक्य उठे र आफ्ना अगाडि बसेका विद्वानहरूको समूहलाई मस्तक झुकाएर अभिवादन गरेपछि बसे। बसेर उनले उत्तर दिए, महाराजको कथन बिल्कुल ठिक हो। मेरा नीतिशास्त्रमा कतै कतै निर्धारित धर्मका रूढीहरूका विरोधी सिद्धान्त पाइन्छन्। यो स्पष्ट छ र यसलाई म स्वीकार पनि गर्दछु। तर यसका साथै म यो पनि भनिदिन चाहन्छु कि धर्मको निर्माण समाजद्वारा भएको हो। धर्मले नीतिशास्त्रलाई जन्म दिएको होइन, बरु यसका विपरीत नीतिशास्त्रले धर्मलाई जन्माएको हो। चाणक्यले अगाडि व्याख्या गरे, समाजलाई जीवित राख्नका निम्ति समाजद्वारा निर्धारित नियमहरूलाई नीतिशास्त्र भन्छन्। यो नीतिशास्त्रको आधार तर्क हो, धर्मको आधार विश्वास हो, र विश्वासको बन्धनले प्रत्येक मनुष्यलाई बाँधेर उसबाट आफ्नो नियमको पालना गराउन लगाउनाले नै समाजलाई हितकर हुन्छ। त्यसकारण यस्तो परिस्थिति पनि आउन सक्दछ कि धर्मका विरुद्ध हिँड्नु नै समाजका निम्ति कल्याणकारक हुन सक्छ र यस प्रकार सुस्तरी धर्मको रूप बदलिँदै जान्छ। चाणक्यको वाक्य समाप्त हुनासाथ विद्वान मण्डलीमा घोर निस्तब्धता व्याप्त भयो। महाराज चन्द्रगुप्तले गर्वले आफ्ना मन्त्रीलाई हेरे र आफ्ना सामुन्ने उपस्थित विद्वान मण्डलीलाई। मन्त्रीले साह्रै नै ठूलो कुरो भनेका थिए र उनको कुरामा प्रशस्त सार थियो। तैपनि कुरा नयाँ थियो, निर्धारित सिद्धान्तको प्रतिकूल। अब यसको उत्तर कसले देला भनी मानिस प्रतीक्षा गर्दै थिए। विद्वान मण्डलीमा बसेका एक नवयुवक योगीले शान्त भावले उत्तर दिए, राजन, ईश्वर मनुष्यको जन्मदाता हो र मनुष्य समाजको जन्मदाता। ईश्वरको सांसारिक रूप धर्म हो र मनुष्यलाई ईश्वरको नजिक लग्ने साधन नै त्यही हो। धर्मको अवहेलना ईश्वरको अवहेलना हो, सत्यबाट टाढा हट्नु हो। सत्य एक छ, धर्म त्यही सत्यको दोस्रो नाम हो। यदि नीतिशास्त्र धर्मको सिद्धान्तको प्रतिकूल छ भने त्यो नीतिशास्त्र नै होइन, अनीतिशास्त्र हो। उचित र अनुचित, न्याय र अन्याय सबैको कसी धर्म हो। धर्मका अन्तर्गत सारा विश्व छ। वयोवृद्ध मन्त्री चाणक्यले आफ्नो अगाडि बसेका नवयुवक योगी कुमार गिरीलाई यसरी हेरे, जसरी एक दानव आफ्नो अगाडि उभिएको एउटा सानो जीवलाई हेर्दछ। उनी मनमनै हाँसे, धर्मको महानतालाई स्वीकार गरेर त्यसको दुहाई दिने योगी, थाहा छ धर्मलाई कसले जन्मायो? ईश्वरले, मनुष्यको अन्तरात्माद्वारा। अनि ईश्वरलाई? चाणक्यको यो प्रश्नले मानिसहरू चकित भए। ईश्वरलाई कसले जन्मायो? कत्रो भयानक प्रश्न थियो। जनसमुदायमा एक प्रकारको गम्भीर कोलाहल सुनियो। कुमार गिरीले उस्तै किसिमको शान्त भावले उत्तर दिए, ईश्वर अनादि छ। ठिक भन्यो योगी, ईश्वर अनादि छ, यो कुनै नयाँ कुरा होइन। ईश्वर अनादि छ भने प्रत्येक मनुष्य भन्दछ, तर के तिमी ईश्वरलाई चिन्दछौ? यहाँ बसेका कुनै पनि व्यक्ति के ईश्वरलाई चिन्दछन्? चाणक्यको स्वर गम्भीर थियो र उनका नेत्रमा ज्योति थियो। कसैको उत्तरको प्रतीक्षा गर्दै नगरी चाणक्यले फेरि भने, हो ईश्वर अनादि हो, तर त्यस ईश्वरलाई म ठोकेर भन्दछु, कसैले पनि चिनेको छैन, त्यो कल्पनाभन्दा टाढा छ, त्यो सत्य हो, यति प्रकाशवान कि मनुष्यको नेत्र उसको सामुन्ने उग्रिन सक्दैन। त्यस सत्यलाई चिन्ने जतिसुकै प्रयत्न गरे, त्यस ईश्वरलाई पाउनका लागि जतिसुकै तपस्या गर, सब व्यर्थ हो, निष्फल हो। यदि तिमीले ईश्वरलाई चिन्न सक्यौ, यदि तिम्रो कल्पनामा नै त्यो अखण्ड र निसीम अनन्तको रचयिता आउन सक्यो भने, अनि त्यो ईश्वर नै के? तर योगी, हाम्रो र तिम्रो ईश्वर जसको हामी पूजा गर्छौँ, त्यो ईश्वरभन्दा बेग्लै छ। हाम्रो र तिम्रो ईश्वर कल्पनाको उपज हो, आफ्नो आवश्यकतालाई पूरा गर्नका निम्ति समाजले त्यस ईश्वरलाई जन्माएको हो। चाणक्यले थामेर आफ्नो चारैतिर हेरे, चारैतिर गम्भीर चकमन्न थियो। कुनै गहिरो विचारमा डुबे चाहिँ योगी कुमार गिरीले आँखा चिम्लेका थिए। चाणक्य आफू बसेको ठाउँमा उभिए, उभिएर उनले सभामण्डललाई चारैतिर हेरे। उनको त्यो दृष्टिमा गर्व थियो र आफ्नो उप्र विश्वास। उनको आँखा सभामण्डलमा बसेका अखण्ड विद्वानहरूलाई चुनौती दिँदै मानव भनिरहेको थियो कि यदि सक्छौ भने आई मसँग टक्कर ल्याऊ। केही वर्षमा उत्तरको प्रतीक्षा गरेपछि चाणक्यले फेरि भने, कुरा अझै अधुरो नै छ। म यो भन्दै थिएँ कि हाम्रो र तिम्रो ईश्वरको जसको हामी पूजा गर्दछौँ त्यो कल्पनाको उपज हो र समाजद्वारा निर्मित हो। भिन्न भिन्न समाजको कल्पना अनुसार त्यसको भिन्न भिन्न रूप छ। अब प्रश्न उठ्छ, अन्तरात्माको यस सम्बन्धमा पनि निर्धारित मत प्रशस्त भ्रमात्मक छ। अन्तरात्मा ईश्वरद्वारा निर्मित होइन, त्यो पनि समाजद्वारा नै निर्मित हो। यदि वास्तवमा त्यो ईश्वर प्रदत्त हुँदो हो त भिन्न भिन्न समाजका व्यक्तिका अन्तरात्मा भिन्दा भिन्दै हुने थिएनन्। ईश्वर एक छ। यदि वास्तवमा उसले धर्मको नियम बनाएको हुँदो हो त प्रत्येक व्यक्तिमा एउटै नियम लागू हुने थियो। तर कुरा बेग्लै छ, एक समाजको व्यक्तिको अन्तरात्मा अर्को समाजको व्यक्तिको अन्तरात्मा जस्तो प्राय हुँदैन। मनुष्यको अन्तरात्मा केवल त्यस्तो कुरोलाई मात्र अनुचित सम्झिन्छ जसलाई समाज अनुचित सम्झिन्छ। त्यसकारण यो ठोकेरै भन्न सकिन्छ कि अन्तरात्मा समाजद्वारा निर्मित मनुष्य हो। मनुष्यको हृदयमा सामाजिक नियमहरूका प्रति अन्धविश्वास र पूर्ण श्रद्धालाई नै अन्तरात्मा भन्छन्। समाजभन्दा छुट्टै त्यसको कुनै अस्तित्व छैन। चाणक्य आसनमा बसे। विद्वानमध्ये धेरै जसोले चाणक्यको अकाट्य तर्कबाट प्रभावित भएर उनको सामुन्ने टाउको निहुराए। कुमार गिरीले चाणक्यका कुरा सुने कि सुन्नन् भन्न सकिन्न। त्यसबेला पनि उनी आफ्नो विचारमा तल्लीन थिए, उनका आँखा बन्द थिए र उनको शान्त मुहारमा एक अलौकिक तेज थियो। तर त्यसबेला चाणक्य नै विजयी भइरहेका थिए, किनकि मानिसको मतानुसार कुमार गिरीले चाणक्यका अकाव्य तर्कहरूको कुनै उत्तर दिन सकेका थिएनन्। चन्द्रगुप्त मुस्कुराइरहेका थिए। केही बेर अझै प्रतीक्षा गरेपछि उनले आफ्नो सहचरलाई सङ्केत गरे, जसले उत्तिनखेर नै उठेर भन्यो, वाद विवाद समाप्त भयो, अब नृत्य सुरु हुन्छ। निस्तब्धता भङ्ग भयो। उपस्थित सामन्तहरूले हर्षध्वनि गरे। उत्निखेरै श्रृङ्गार भवनबाट निस्केर चित्रलेखाले सभामण्डलमा प्रवेश गरिन्। उनले पहिरेका आभूषणको झङ्कारमा एक प्रकारको अनौठो सङ्गीत थियो। धर्मको निरस तथा शुष्क वायुमण्डल परागले भरपूर भएको सौन्दर्यको मस्तीमा विकम्पित भयो। काँपिरहेकी उषाको धमिलोपनलाई चिर्दै मानौ प्रातकालीन सूर्यको अरूण प्रकाशले प्रवेश गर्यो। हेमन्तको शीतल तथा शुष्क वायुमा वसन्तको मधुर ताप र उत्ताउलो सुवास मिसियो। वातावरण नै साटियो। प्राङ्गणको बीचमा उभिएर चित्रलेखाले सबभन्दा पहिले सम्राट चन्द्रगुप्तलाई अभिवादन गरिन्। त्यसबेला उनको सौन्दर्यमा अभूतपूर्व आकर्षण थियो। उनको मुहार पूर्णिमाको चन्द्रमा झैं देखिन्थ्यो तथा उनको तरङ्गित केशको चुल्ठी नाग झैं थियो, जो विषले त्रस्त भएर चन्द्रमासँग अमृत खोस्नलाई मानौ उसँग बेरिएको होस्। उनको केशबेणीमा उनिएको मुक्तजाल एउटा यस्तो अनुपम शोभा दिइरहेको थियो, मानौ चन्द्रमालाई सङ्कटमा परेको देखेर ताराको पंक्ति एक मत्तो गरी मिलेर नाकसँग जुत्दैछन्। उनको शरीरमा झिनो रेशमको पछ्यौरा थियो कि ओढेको नओढेकोमा कुनै फरकै थिएन। त्यसको मुनि उनले मसिनो जरीले बुनेको रेशमको चोलो लगाएकी थिइन् र त्यसबाट उनको डोलो बक्सेको सौन्दर्य मानव फुट्न खोज्दै थियो। सुनौला तारको लहरमा उनले लगाएकी थिइन् र रात्रिको उज्जवल प्रकाशमा त्यसले आँखालाई तिरमिराइरहेको थियो। रत्नजडित आभूषणले उनी भरपूर थिइन्। त्यसबेला उनी साक्षात लक्ष्मीकी रूपमा थिइन्। महाराजलाई अभिवादन गरेपछि त्यहाँ उपस्थित भएका सामन्तहरूतर्फ सारङ्गीबाट मृदङ्गको गम्भीर तालका साथ कल्याणको स्वर निस्कियो। चित्रलेखाको आगमनका साथै त्यस सभामण्डलमा हर्षका जुन मधुर कोलाहल भएको थियो एकछिनमा त्यो शान्त भयो। चित्रलेखाको सुन्दर र कमल चाहिँ कोमल स्वरले घुङ्ग्रू सँगसँगै सभामा ताल दियो अनि नृत्य प्रारम्भ भयो। नाच्दा नाच्दै जुन ठाउँमा चित्रलेखा पुग्थिन् अनि विद्युत झैँ चम्किन्थिन्। मृदङ्गको ताल मानव मेघको गर्जन हो। चारैतिर गम्भीर चकमन्न छाएको थियो। प्रत्येक व्यक्ति मन्त्रमुग्ध झैँ कलाको सर्वोच्च प्रदर्शनलाई तल्लीन भएर हेर्दै थियो। एकाएक कुमारगिरीले आँखा उगारे। त्यसबेला उनको आँखामा एक किसिमको दैवी ज्योति झलमल्ल भएको थियो। उनी उभिए। उनले गम्भीरतापूर्वक भने, मन्त्री चाणक्य, म ईश्वरलाई चिन्दछु। तिमीलाई र यो सभालाई सन्तुष्ट गर्नको निम्ति यसै ठाउँमा ईश्वरलाई देखाउन पनि सक्छु। सभाको शान्ति भङ्ग भयो। कुमारगिरीले भनेका कुरा कसैले सुनेर कसैले चाहिँ सुनेनन्। नसुन्नेहरूमा धेरैजसो नवयुवक सामन्तगण थिए जुन नृत्य हेर्नमा नै तल्लीन थिए। उनीहरूले कराएर भने, त्यो योगीलाई बसाइदेऊ। चित्रलेखाले पनि योगीले भनेको कुरा सुनिनन्। त्यसबेला उनी नृत्यमा तल्लीन थिइन्। उनको पैरमा अनौठो जादू थियो, कलाको अभूतपूर्व कौशल थियो। महाराज चन्द्रगुप्तले चाणक्यलाई एक अर्थपूर्ण दृष्टिले हेरे र चाणक्यले सम्राटलाई। योगी कुमारगिरी एउटा साह्रै नै ठूलो कुरो गर्न तयार भएका थिए। चाणक्यले उभिएर भने, सामन्तगण तथा विद्वानहरू हो, योगी कुमारगिरीले ईश्वरलाई चिनेको छ भन्ने दावा गर्दछन् र उनी अहिले यसै ठाउँमा मानिसलाई ईश्वरको दर्शन समेत गराउन सक्छन् भन्ने उनको दावी छ। महाराजबाट स्वीकृति भएको छ, त्यसकारण केही बेरका लागि नृत्यलाई स्थगित गराउनु नै उचित देखिन्छ। यसपटक पनि सामन्तहरूले पनि यो कुरा सुनेर चित्रलेखाले पनि सुनिन्। नृत्यलाई रोकेर चित्रलेखाले क्रोधपूर्ण नेत्रले चाणक्यतिर हेरिन् अनि दोब्बर क्रोधले कुमारगिरीतिर हेरिन्। त्यसपछि चुपचाप उनी एउटा कुरामा गएर बसिन्। चाणक्यले उठेर भने, योगी कुमारगिरी, ल अब हामी सबैजना ईश्वर हेर्नलाई तयार भएका छौँ। कुमारगिरीले आफू बसेको ठाउँ छोडे। कुमारगिरी उठ्नासाथ सभामण्डलमा घोर निस्तब्धता छायो। उनी सभामण्डलको एकदमै बीचमा गएर उभिए। केही बेरसम्म उनले आफ्नो नेत्र बन्द गरे। त्यसपछि उनले भने, उपस्थित पण्डितहरू तथा सामन्तहरू हो, अब मतिर हेर। योगी कुमारगिरी जुन ठाउँमा उभिएका थिए त्यसकै नजिक यत्र वेदीबाट अग्निशिखा निस्कियो र त्यो शिखा छततिर बढ्न थाल्यो। त्यो अग्निशिखाको प्रकाश ग्रीष्म ऋतुको मध्याह्नकालीन सूर्यको प्रकाशभन्दा कता हो कता बढ्दा तीव्र थियो। छतमा पुगेर त्यसले छतलाई छेड्यो र आकाशतिर बढ्न लाग्यो। अलिअलि गरेर त्यो पातलो अग्निशिखाको आकार बढ्दै गयो र त्यसको प्रकाश यति तेज भयो कि त्यसलाई सहन नसकी मानिसका आँखा बन्द हुन लागे। तर आश्चर्यको कुरा त यो थियो कि त्यो अग्निशिखा थिएन, त्यो केवल प्रकाशमान थियो। कुमारगिरीले भने, यो सत्य हो। चाणक्यले कराएर भने, यो कि तिमी झुट बोल्दैछौ, त्यहाँ त केही पनि छैन। यसपटक भने सबैले आश्चर्य मानेर चाणक्यतिर हेरे। योगी कुमारगिरीले भने, हाम्रो वयोवृद्ध मन्त्रीले त्यसको प्रकाशलाई देख्न सकेनन् र? चाणक्यले फेरि भने, कस्तो प्रकाश, यहाँ त केही पनि छैन। कुमारगिरीले चाणक्यको कुराको कुनै उत्तर दिएनन्। उनले फेरि भने, ल अझ हेर। अनि यो अग्निशिखा धमिरो हुन लाग्यो र अग्निपुञ्जमा परिणत भयो। त्यस अग्निपुञ्जमा मानिसले अनेकन प्राणी देखे जो एकातिर निस्किँदै अर्कोतिर लोप हुँदै जाँदै थिए। त्यही अग्निपुञ्जमा विशाल नगर बन्दै र भत्किँदै गएका मानिसले देखे। त्यसमा उनीहरूले पृथ्वी, जल, वायु र प्रकाश देखे। अलिअलि गर्दै ती सबै लोप हुँदै गए र अग्निपुञ्ज मात्र बाँकी बच्यो। योगी कुमारगिरीले भने, यो चाहिँ ईश्वर हो। यसपटक भने चाणक्य बौला चाहिँ चिच्चाए, म केही पनि देख्दिनँ। योगी, म अझै भन्दैछु कि तिमी झुट बोल्दैछौ। कुमारगिरीले आँखा बन्द गरे। सबै कुरा लोप भयो। अनि फेरि आँखा उगारेर उनले हाँस्दै भने, मन्त्री, बरु म भन्छु कि तिमी झुट बोल्दैछौ। अनि मेरो यो भनाइको साक्षी यो सभा छ। यहाँ उपस्थित भएका सज्जनवृन्दले तिमीलाई यसको उत्तर दिनेछन्। मानिसहरू कराउन लागे, मन्त्री झुट बोल्दै हुनुहुन्छ, किनकि हामीले सत्य र ईश्वर दुवैलाई देख्यौँ। अनि मर्माहत चाणक्यले चन्द्रगुप्ततिर हेरे। सम्राटले पनि भने, मन्त्री, कुमारगिरीले झुट बोल्नु भएको होइन, हामीले सत्य र ईश्वरलाई देखेका छौँ। मेरो आँखाले आज पहिलोपटक मलाई धोका दियो। नवयुवक योगी, मैले हारेँ, तिमीले जित्यौ। यति भनेर चाणक्य बसे। योगी कुमारगिरी हिँड्नै आँटेका थिए कि उनले नर्तकी चित्रलेखाका शब्द सुने। योगी, पर्ख, मेरो भ्रमको निवारण अझै भइसकेको छैन। मानिसको आँखा चित्रलेखातर्फ गुम्यो। जनसमुदायको कौतूहल बढ्न गयो। योगी कुमार गिरीलाई थामिनु पर्यो। अगाडि बढेर चित्रलेखाले भनिन्, मैले पनि तिमीले देखाएको कुरा देख्न सकिनँ। सबै मन्त्री चाणक्यलाई झुटो सम्झिन सक्छन्, तर म सक्दिनँ। म तिमीसँग सत्य र ईश्वरको साक्षी राखेरै सोध्दैछु कि वास्तवमा तिमीले पनि सत्य र ईश्वरको त्यस रूपलाई देख्यौ जुन रूप तिमीले यो सारा सभालाई देखायो। नर्तकीको आँखा योगीको आँखासँग जुद्यो। योगीको आँखामा विश्वासको तेज र तपस्याको बल थियो र नर्तकीको आँखामा चाहिँ उल्लासको चमक र अविश्वासको आभा थियो। कुमारगिरीको मुखबाट निस्कियो, अह देखिन। मानिस एक्कासी झस्किए। मन्त्री चाणक्य खुसीले विवल भए र उभिए, तर चित्रलेखाले त्यतातिर ध्यान दिएनन्। योगी, के यो कुरा साँचो हो कि तिमीले आफ्नो आत्मशक्तिबाट सारा जनमण्डललाई प्रभावित गरेर आफ्नो कल्पनाद्वारा निर्मित सत्य तथा ईश्वर देखाएको हो? झुट नबोल, मैले सत्य तथा ईश्वरको साक्षी राखेर तिमीसँग यो प्रश्न गरेकी हौ, र यो पनि नबिर्स कि तिमी योगी हौ। कुमारगिरीले केही सोचेर उत्तर दिए, तिमी ठिक भन्दैछौ। यो प्रश्नोत्तर सुनेर मानिसहरू स्तब्ध भए। चित्रलेखाले फेरि सोधिन्, एउटा अर्को प्रश्न पनि छ कि यो कुरा पनि साँचो होइन कि ज जसको आत्मशक्ति तिम्रो आत्मशक्तिबाट प्रभावित हुन सक्ने भन्दा प्रबल छ तिनीहरूलाई तिमीले आफ्नो कल्पनाबाट उत्पन्न वस्तु देखाउन सकेनौ? सभामा अनौठो खलबली भयो। योगी कुमारगिरीलाई आफ्नो स्थितिको ज्ञान भयो, जो केही वर्षमा सोचेर उस्तै किसिमको शान्त भावले उत्तर दिए। जो ईश्वरका उप विश्वास गर्दछ त्यसैमा आत्मशक्ति छ, नास्तिकमा आत्मशक्ति हुँदैन। यदि मनुष्यमा कल्पना विद्यमान छ भने त्यो कल्पना अवश्य प्रभावित भएरै छाड्छ, तर जहाँ कल्पना मरिसकेको हुन्छ, नास्तिकताको कालो आवरणले जहाँ कल्पनाको घिच्रो थिचेर सास बन्द गराइसकेको हुन्छ, अनि त्यसबेला मनुष्यको निम्ति ईश्वर चिन्न सक्नु असम्भव हुन्छ। र जसले यसबेला सत्य र ईश्वरलाई देख्न सकेनन् उनीहरूको कल्पना मरिसकेको छ, तिनीहरू नास्तिक हुन् र नास्तिकमा आत्मशक्ति हुनु असम्भव छ। चाणक्यले सम्राटलाई हेरे। सम्राटले चाणक्यलाई केही सङ्केत गरे अनि चाणक्यले अगाडि बढेर विजय मुकुट चित्रलेखालाई पहिराए। नर्तकी चित्रलेखा, आजको विजय तिम्रो हो। योगी कुमारगिरीले आत्मशक्तिको दुरुपयोगद्वारा जुन सत्यलाई भ्रमको आवरणमा लुकाउने प्रयत्न गरेका थिए, तिमीले सत्यको त्यो रूप हामीलाई देखाइदियो। अनि कुमारगिरीलाई भने, तिमीले अनुचित काम गर्यौ, यसको दण्ड तिमीले पाउनै पर्छ, तर तिमीलाई दण्ड दिने अधिकार चित्रलेखाको हो। कुमारगिरीका आँखा क्रोधले राता भए। यस सभाको कुनै पनि व्यक्ति न मलाई पराजित नै गर्न सक्छ, न दण्ड दिने साहस नै गर्न सक्छ। यति भनेर योगी कुमारगिरी तन्किएर उभिए। योगीको रौद्र वेश देखेर सारा सभा काँप्यो, तर चित्रलेखा भने हाँसिन्। मुस्कुराउँदै उनी योगीको नजिकै आइन्। सभामण्डलमा गम्भीर कोलाहल मच्चियो। योगी नजिक जान लाग्दा चित्रलेखाले सारङ्गी बजाउनलाई केही इसारा गरिन्। कुमारगिरी नजिक पुगेर रुकिन्। योगी, तिमीलाई दण्ड दिने अधिकार मेरो जिम्मामा दिएको छ, म चाहिँ तिमीलाई दण्ड दिनमा कटिबद्ध छु, दण्ड दिन साहस त हेर। यति भनेर आफूले पहिरेको सुनको विजय मुकुट उनले कुमारगिरीको मस्तकमा राखिदिन्। त्यसै बेला सारङ्गीमा चर्को गीत बज्यो र चित्रलेखा बिजुली झैँ सभामा नृत्य गर्न लागिन्। नृत्य प्रारम्भ भयो, मानिसले हर्षध्वनि गरे। कुमारगिरी अवाक भएर उभिएका उभिएर रहे। चित्रलेखा टाढा पुगेपछि पो उनलाई होस आयो। यसबेला सारा सभा हर्षध्वनि गर्दै थियो। दण्ड र पराजय, यसबारे विचार गर्नुपर्छ। योगी कुमारगिरीको मुखबाट निस्कियो अनि द्रुत गतिले उनी सभामण्डलबाट बाहिर निस्किए। अपमानित र पराजित भएका योगीलाई नौलो अनुभव भयो। त्यो अनुभवको तीव्रताले उनी निस्तेज भए। उनी पराजित पनि हुन सक्छन् भन्ने उनले कल्पनासम्म गरेका थिएनन्। त्यो पनि एउटा स्त्रीबाट पराजित हुनु, र झन् त्यो स्त्री पनि कस्ती, एउटी साधारण नर्तकी। कुमारगिरीको हृदयमा एक हलचल उत्पन्न भयो। उनले परिस्थितिको विश्लेषण गरे। विजयी भएर पनि उनी पराजित भए। महाराज चन्द्रगुप्तको विशाल साम्राज्यका रोजिन्दा विद्वानहरूका उपर उनले विजय प्राप्त गरेका थिए, तर उनी पराजित भए अन्धकारबाट, र अन्धकारसँग पराजित हुनु पनि स्वाभाविक हो। स्त्रीबाट त ठूल्ठूला साधकहरू पराजित भएका छन्, तर उनीहरू त स्त्रीको क्षेत्रमा पराजित भएका थिए, ज्ञानमा होइन। कुमारगिरी विचित्र परिस्थितिमा परेका थिए। विजय र पराजय दुवै स्वाभाविक हुन्, तर यो पराजय पनि विचित्रको थियो। स्त्रीले आफ्नो ज्ञानबाट कुमारगिरीलाई सायद पराजित गरेकी होइनन्, उनले कुमारगिरीलाई पराजित गरेकी थिइन् आफ्नो उदारताबाट। कुमारगिरीको मस्तकलाई सुनको विजय मुकुटले अझै सुशोभित गरिरहेको थियो। कुमारगिरीलाई त्यो मुकुटको सम्झना भयो। उनी क्रोधित भए, मुकुट निकालेर उनले त्यसलाई भुइँमा फ्याँकिदिए, अनि फेरि उनी सोच्न लागे, पराजय यो उनको क्षेत्रको शब्द होइन। सांसारिक सुखलाई उनले विजयका निम्ति तिलाञ्जली दिएका थिए, विजयकै निम्ति उनले यति लामो तपस्या गरेका थिए, अनि फेरि पराजय किन? कुमारगिरी उठे, हुनै सक्दैन, पराजय असम्भव हो, म पराजित हुनै सक्दिनँ, कि मेरो साधनाको अन्त पराजय नै हो त, यो हुनै नसक्ने कुरा हो, यो असम्भव हो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको उपन्यास भगवती चरण वर्माको हिन्दी उपन्यास चित्रलेखा हो। यसलाई नेपालीमा अनुवाद गर्नुभएको हो तारिणी प्रसाद कोइरालाले। यसको दोस्रो श्रृङ्खला हामीले आज 48 पृष्ठमा ल्याएर रोकेका छौँ। 48 पृष्ठमा आइपुग्दा योगी कुमार गिरी चित्रलेखाद्वारा पराजित भएका छन्। अब के हुन्छ सुन्नको लागि अर्को हप्ता तपाईँले प्रतीक्षा गर्नुपर्छ। अर्को साता चित्रलेखाको तेस्रो श्रृङ्खला लिएर आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।